الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله الذي أرسل إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فإذا جاءتهم الحسنة قالوا لنا هذه وإن تصبهم سيئة يطيروا بموسى ومن معه ألا إنما طائرهم عند الله ولكن أكثرهم لا يعلمون وقال النبي صلى الله عليه وسلم لا عدوى ولا طيرة ولا هامة ولا صفر صدق الله العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين عزیزان محترم اسلامی کیلنڈر کا دوسرا مہینہ جس کا نام سفر المظفر ہے یہ شروع ہو چکا ہے سفر کے نام کے ساتھ ہی المظفر جوڑا گیا جس کے معنی ہوتے ہیں سکسیسفل کامیاب جبکہ عربوں کے اندر زمان جاہلیت میں سفر کو منحوس سمجھا جاتا تھا تین یہ مہینے جو گزرے ہیں یہ کنٹینیو حرمت والے مہینے گزرے ذی قعدۃ الحرام ذی حجۃ الحرام محرم الحرام یہ تین مہینوں میں ان کے ہاں لڑائیاں نہیں ہوتی تھیں کہ جیسے ہی سفر کا مہینہ شروع ہو گیا ان کی آپسی لڑائیاں پھر شروع ہو جاتی تھیں وہ جو شوال کے اندر لڑائیاں اسٹاپ کر دی گئی تھی شوال کے اینڈ پر کہ چلو ذی قعدہ کا مہینہ آ رہا ہے اب تین مہینے کے بعد پھر وہ شروع ہو جاتی تھی اس لیے اس مہینے کو وہ منحوس سمجھا کرتے تھے بعض کتابوں میں یہ لکھا ہے کہ سفر ایک کیڑے کا نام ہے جو پیٹ میں انتہائی بھوک کے ٹائم پر پیدا ہوتا ہے اور اس کی ایک بیماری ہو جاتی ہے جس کو پھر سفرا کہتے ہیں اس کی وجہ سے اس کو منحوس سمجھا جاتا ہے سفر کو خیر وجہ کچھ بھی ہو لیکن اسلام نے بتلا دیا کہ سفر کے اندر کوئی نحوست نہیں ہے حدیث میں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا لا عدوا ولا طیرتا ولا ہامتا ولا سفر نہ عدوا ہے عدوا کہتے ہیں ایک کی بیماری دوسرے کو لگ جانا جس کو ہم عام زبان میں انفیکشن کہتے ہیں کہ بھئی اس کو بیماری لگی اب اس کے پاس جو رہے گا اس کو بھی لگ جائے گی اسلام کہتا ہے یہ تصور بھی غلط ہے ایک صحابی نے عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم میرے ایک اونٹ کو کھجلی ہوئی تھی خارش اس کے بعد دوسرے اونٹ کو بھی ہو گئی اس کا مطلب مشاہدہ اور تجربہ ہے کہ ہو جاتی ہے تو پھر آپ منع فرما رہے آپ نے فرمایا یہ بتلاؤ پہلے اونٹ کو کس نے کیا پہلے اونٹ کو جو خارش اور کھجلی شروع ہوئی وہ کس نے کی تو اس نے کہا اللہ نے کی بس جس طرح پہلے اونٹ کو اللہ نے بیمار کیا دوسرے اونٹ کو بھی اللہ ہی نے بیمار کیا یعنی ہمارا عقیدہ یہ ہونا چاہیے کہ اس طرح پاس رہنے کی وجہ سے قریب رہنے کی وجہ سے بیماری متعدی نہیں ہوتی جب تک اللہ نہ چاہے بہت سے لوگ ہیں جو بیماروں کی خدمت کرتے ہیں تیمارداری کرتے ہیں بڑی خری خطرناک بیماریاں ان کو لگی ہوئی ہیں لیکن یہ تیمارداری کرنے والوں کو کچھ نہیں ہوتا اور بعض مرتبہ معمولی بیماری ہے معمولی اس کا کنیکشن ہوا اس کے ساتھ بات چیت کی उसने जोर से खांसा है क्या, वो बीमार हो गया, कहने लगा उसको खांसी हुई थी ना इसलिए मुझे इन्फेक्शन लग गया। ये गलत है। अकीदा यह हो कि अल्लाह ने बीमार किया। قل اللهم مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير انك على كل شيء قدير۔ فرما دیجئے پیغمبر صلی اللہ علیہ وسلم کہ اللہ تو ہی مالک الملک ہے، تو جسے چاہتا ہے حکومت دیتا ہے، تو جسے چاہتا ہے حکومت چھین لیتا ہے، तो जिससे चाहता है इज्जत कर इज्जत देता है, जिससे चाहता है जलील कर देता है। बेयदी कल खैर, सब कुछ खैर आप ही के कब्जे में। तो किसी का बीमार होना यह भी अल्लाह की तरफ से, किसी का शिफायाब होना यह भी अल्लाह की तरफ से, किसी को माल मिल गया यह भी अल्लाह की तरफ से, किसी का माल लुट गया यह भी अल्लाह की तरफ से। हर नफा और नुकसान में हमको मुतवज्जे कर दिया अल्लाह की तरफ। وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله قالوا إنا لله وإنا إليه راجعون۔ ان صبر کرنے والوں کو خوشخبری دے دو کہ جب ان پر کوئی مصیبت آتی ہے تو وہ کہتے ہیں ہم سب اللہ ہی کے لیے ہیں اور ہم سب اسی کی طرف لوٹ کر جانے والے ہیں۔ جب نعمت آتی ہے تب بھی اللہ کی طرف، اور جب مصیبت آتی ہے تب بھی اللہ کی طرف۔ نعمت آتی ہے تو اپنے آپ کو اس کا مستحق سمجھنا، اور مصیبت آئے تو کسی اور کے سر ڈال دینا، یہ بنی اسرائیل کی عادت تھی، اسلام نے اس کو منع کیا۔ فَإِذَا جَاءَتْهُمُ الْحَسَنَةُ قَالُوا لَنَا هَذِهِ، اللہ تعالیٰ فرما رہے ہیں کہ جب ان کے پاس کوئی اچھائی، کوئی بھلائی، کچھ نیکی، کوئی اچھا صحت مندی آ جاتی تھی تو کہتے تھے لنا حاضی ہی وی ڈیزرو لائک دس، یہ تو ہمارا مستحق، ہم اس کے مستحق ہیں۔ وَإِن تُصِبْهُمْ سَيِّئَةٌ يَطَّيَّرُوا بِمُوسَى وَمَن مَّعَهُ، جب کوئی مصیبت آتی تو موسیٰ علیہ السلام کو اور ان کے ساتھ والوں کو، ان کو کہتے تمہاری نحوست کی وجہ سے آئی۔ الا انما طائرهم عند الله، اللہ فرما رہے ہیں خوب سن لو، تمہاری نحوست تمہاری وجہ سے، اللہ کے پاس تمہاری بدعمالیوں کی نحوست گئی ہے، تم پر عذاب آیا، تم پر مصیبت آئی۔ ولكن اکثرهم لا يعلمون، لیکن اکثر لوگ نہیں جانتے۔ تو نحوست کسی دوسرے کی طرف منسوب کرنا، کسی اور آدمی کو منحوس کہنا، یہ تو بڑا آسان ہے۔ کچھ لوگ کہتے ہیں بھائی یہ آدمی بڑا بھاری ہے، اس کے قدم بہت منحوس ہیں، اس کی آنکھیں بڑی خراب ہیں۔ بہو کو کہتے ہیں جب سے تو آئی ہمارے گھر میں تو بے برکتی آ گئی، تیرے پیر ہی منحوس تھے، گھر میں یہ ہو گیا، دولت چلی گئی۔ بس کسی کو اس طرح منحوس نہ کہا جائے۔ منحوس کیا ہے؟ قرآن مجید میں لفظ نحس یعنی منحوس استعمال کیا ہے۔ کہاں پر؟ انا ارسلنا علیہم ریحا صرصرا فی یوم نحس مستمر، سورہ قمر میں اللہ تعالی نے فرمایا، جہاں تذکرہ چل رہا ہے قوم عاد پر عذاب کا، ہم نے ان پر مسلسل عذاب بھیجا، وہ کیا ہے؟ فی یوم نحس مستمر، ایسے دن میں جو ان کے لیے منحوس تھا، ان کی بدعمالیوں کی وجہ سے عذاب آیا، وہ منحوس۔ تو ہماری بدعمالیاں منحوس، ہم جو برے اعمال کر رہے ہیں، یہ نحوست کے لانے کا سبب ہے، یہ بدقسمتی لانے کا سبب ہے، ورنہ اللہ کی طرف سے سب برابر ہے۔ روز آنا جو دن آ رہے ہیں وہ بھی اللہ کی طرف سے، جو مہینے آ رہے ہیں اللہ کی طرف سے، جو اوقات ہیں اللہ کی طرف سے، نہ کسی دن کے اندر نحوست ہے، نہ کسی مہینے میں نحوست ہے۔ کچھ لوگ انگریزوں کی دیکھا دیکھی 13 تاریخ کو منحوس سمجھتے ہیں، 13 تو کہتے ہیں اوہ از ان لکی نمبر، ہمارے یہاں سب لکی نمبر ہے۔ 313 کا عدد دیکھو اصحاب بدر کی تعداد ہے، اور پھر 13 کو ان لکی سمجھ کر ادھر سے پھر سفر کو جوڑ دیا تو کہتے سفر کی 13 تاریخ تو بہت منحوس، یہ بھی غلط ہے۔ سفر میں کوئی نحوست نہیں، یہ نبی صلی اللہ علیہ وسلم نے فرما دیا، لا عدوا ولا طیرتا ولا حامتا ولا سفر۔ طیارہ کیا تھا؟ طیارہ یہ بدشگونی لیتے تھے، जब किसी जगह सफर करने जाना हो तो पहले वो कंकरियां डालते थे उस जगह पर जहां परिंदे रहते हैं घोंसलों के अंदर, कंकरी मारते थे। अगर वो कंकरी मारने के बाद जो बर्ड्स है परिंदा वो राइट साइड पे उड़ता था तो कहते थे दिस इज राइट, काम हो जाएगा हमारा। और अगर लेफ्ट साइड पे उड़ता था कहते थे ओ अब हमारा काम नहीं होगा, ये तो लेफ्ट हो गया, इधर चला गया। अब वो परिंदे को क्या पता कि तुम कहाँ जा रहे हो, परिंदे को क्या पता किधर उड़ना है, बस वो तो निकला और उड़ गया। जिस तरह हमारे यहाँ बहुत से लोग बिल्ली को आगे से जाने को मनहूस समझते हैं कि बिल्ली रास्ता काट कर गुजर गई अब काम नहीं होगा, काली बिल्ली गुजरी है अब तो मनहूस हो गया, वो बिल्ली को क्या पता हो। तो किसी के आने जाने से, किसी जानवर के इस तरह आने जाने से हमारे कामों में कोई फर्क नहीं पड़ता। एक बादशाह था, उसने कहीं पढ़ लिया, किसी ने उसको बता दिया कि सुबह सुबह अगर दो परिंदे एक साथ देखें तो ये बहुत, दो कौवे एक साथ देखें तो बहुत खुशनसीबी की बात है। बादशाह ने सोचा कि चलो, कह दिया किसी अपने काम करने वाले को कि देखो सुबह में दो कौवे अगर देखे तो मुझे उठा देना। अब एक गुलाम था, वो इसी काम पर मामूर था, उसे देखता रहा देखता रहा, एक जगह उसने दो कौवे एक साथ देख लिए। बादशाह को जल्दी जल्दी उठाया महल में कि इस विंडो से देखा आप, सीधे दो कौवे एक साथ नजर आ रहे हैं। बादशाह उठा और जब विंडो से देखने गया तो एक कौवा उड़ चुका था। बादशाह ने कहा जालिम, मुझे मैंने कहा था कि दो कौवे एक साथ नजर आए तब मुझे बताना, और तूने ये क्या कर दिया, आज तो मेरा दिन खराब गुजरेगा। बुलाया और कहा इसको कोड़े लगाओ। बादशाह सलामत थे, कोड़े मारने का हुक्म दे दिया, 50 कोड़े लगाए जाए। अभी कोड़े लग ही रहे हैं, किसी ने बादशाह की खिदमत में कोई हदिया भेजा बाहर से, तो इसका दोस्त आया था किसी मुल्क से सफर करके या हज से, बड़ा कीमती तोहफा भेजा, उसमें कुछ कपड़े भी हैं, खाने पीने की चीजें, खजूर है। इधर कोड़े लग रहे हैं और इधर तोहफा आ रहा है। वो गुलाम हंसने लगा, बादशाह ने कहा क्यों हंसता क्यों है। उस गुलाम ने कहा सर एक बात समझ में नहीं आई, दो कौवे मैंने देखे तो मुझे तो कोड़े मिल रहे हैं, एक कौवा आपने देखा आपको तो तोहफे मिल रहे हैं, तो मामला तो उल्टा हो गया। तो कौवे देखने से किसी की खुशकिस्मती, किसी की सआदत, किसी की बदनसीबी नहीं होती। तो लोगों के जहन में कि अगर ये चीज़ हो गई तो बहुत अच्छा है। हदीस में मना किया गया, हाँ नेक शगुन ले सकते हैं आप। नेक शगुन का मतलब किसी अच्छी चीज़ से अच्छा नाम ले लिया आपने और कहा हमारा काम हो जाएगा। जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम जब जाते किसी बस्ती में पूछते यहाँ का नाम क्या है, उस बस्ती का नाम बताया जाता तो अगर आप उसमें से कोई खैर की बात निकालते तो कहते कि हमारा काम हो जाएगा, हम कामयाब हो जाएंगे। नेक शगुन लेना अच्छा है। जैसे जुमे के दिन था और अगर किसी का इंतकाल हो गया, आपने जुमे का दिन मिला इसको खुश नसीब है, अच्छा नेक शगुन ले सकते हैं आप। या कोई आया जुमे के दिन, आप कहें कि आपका आना मुबारक हो, आप जुमे के दिन आए हैं, इंशाल्लाह आपका काम हो जाएगा। कोई आदमी मिलने आया, उससे आपने पूछा क्या नाम है, उसने कहा सईद, अच्छा कहे सईद के माना होते हैं लकी, खुशकिस्मत, इसका मतलब आपसे मेरा काम हो जाएगा। तो ऐसी खुश अच्छा शगुन लेना, कोई अच्छी बात निकालना ये तो हो सकता है, लेकिन बुरी बात निकालना, किसी को मनहूस कहना, किसी अमल को, किसी काम को और या किसी आदमी को मनहूस कहना, शरीयत इसकी इजाज़त नहीं देती। बदआमालियाँ अपनी जगह बुरी हैं, बदआमालियों की वजह से नहुसत आती है, ज़िंदगी बदआमालियों की वजह से ख़राब होती है। वह हदीस याद होगी जिसमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसने असर की नमाज नहीं पढ़ी उसकी गोया फैमिली बर्बाद हो गई, उसका माल बर्बाद हो गया। ख़ास तौर पर असर की नमाज के लिए लफ्ज़ इस्तेमाल किया। लिखते हैं मुहद्दिसीन कि ख़ास असर की नमाज क्यों फरमाया, असर की नमाज का टाइम बहुत मुख्तसर है, टाइम बहुत बिजी टाइम है, हर आदमी कहीं ना कहीं बिजी होता है। फरमाया दो वजह से आदमी नमाज छोड़ता है, या तो माल की वजह से, बिजनेस में लगा हुआ था, जॉब पर था, काम पे था, मौका ही नहीं मिला, इस वजह से नमाज छूट गई, या बीवी बच्चों की वजह से नमाज छूटती है। तो फरमाया कि अगर इसने नमाज छोड़ी कहीं ना कहीं ये दो वजह पाई जाएगी, इसलिए फरमाया उसका माल भी बर्बाद हो गया, उसकी फैमिली बर्बाद हो गई। देखिए नहुसत ये है, وہ حدیث بھی یاد کیجئے جس میں نبی صلی اللہ علیہ وسلم فرماتے ہیں جو قوم زکوٰۃ کو ادا نہیں کرتی ان کی بارش روک دی جاتی ہے. وہاں بارش روک دی جائے گی یا بے موسم بارش ہوگی, بارش کا نفع نہیں ہوگا. دیکھیے بدعمالیوں کی نحوست. فرمایا جس قوم میں اندر بے حیائی عام ہو جائے گی اس میں ایسی ایسی بیماریاں پیدا ہوگی جو کبھی کسی زمانے میں سنی بھی نہیں گئی. یہ نحوست بدعمالیوں کی, گناہوں کی نحوست. تو آدمی منحوس نہیں ہوتا, دن منحوس نہیں ہوتا, زمانہ اور وقت منحوس نہیں ہوتا, اس کے برے اعمال کی نحوست اس پر پڑتی ہے. آدمی یہ سوچے میں نے اپنی زندگی میں اعمال کیا کیے, میرا جو عمل ہے روزانہ کا کیا اللہ کو راضی کرنے والا ہے یا اللہ کو ناراض کرنے والا, اس پر غور کریں اور اس پر محنت کریں کہ اس کو صحیح کیا جائے. تو حدیث میں کیا فرمایا, لا عدوا ولا طیارتا ولا حامتا ولا سفر. تیسرا جو لفظ ہے حامتا, اس کے معنی ہوتے ہیں کہ کھوپڑی, جو انسان کی کھوپڑی ہوتی ہے. آپ نے آج بھی دیکھا ہوگا جادوگر کھوپڑی کا استعمال کرتے ہیں جادو کرتے وقت. اس زمانے میں بھی کچھ کھوپڑی کو منحوس سمجھا جاتا تھا اور اس پر اس طرح جادو کے عملیات کیا کرتے تھے. فرمایا اس کا کوئی لین دین نہیں نحوست کے ساتھ, یہ کام ہونے کے ساتھ, کام خراب ہونے کے ساتھ اس کا کوئی تعلق نہیں. کچھ لوگ ستاروں کو دیکھتے ہیں, صبح ہوئی ہارسکوپ دیکھتے ہیں, وہ اخبار میں دیکھتے ہیں ہمارا ستارے کیا کہہ رہے ہیں, ستاروں کا بھی کوئی اثر نہیں. انسان روزانہ صبح کرتا ہے, حدیث میں آتا ہے کل یصبح, ہر آدمی صبح کرتا ہے یا تو اپنی ذات کو چھڑاتا ہے جہنم سے یا ہلاکت کی طرف ڈالتا ہے. کیا کرتا ہے, اگر صبح اٹھ کر وہ اللہ کے راضی کرنے والے کاموں میں لگ جاتا ہے اس کا مطلب وہ اپنے آپ کو جہنم سے چھڑا رہا ہے. معتق النفس ہو او موبقہا, یا ہلاک کرتا ہے صبح ہوئی اللہ کو ناراض کرنے والے کاموں میں لگ گیا, یہ کیا ہے, اپنے آپ کو ہلاک کر رہا ہے. تو یہ دیکھیے کہ نحوست یہاں آ رہی ہے. قرآن مجید میں فرمایا سورہ یاسین میں, قال اطیرنا بک و بمن معک قال طائرکم عند اللہ. وہ کیا کہا کرتے تھے کہ تمہاری وجہ سے سب نحوست ہے, تمہاری وجہ سے یہ عذاب آ رہے ہیں, تمہاری وجہ سے یہ تکلیف ہو. اللہ نے فرمایا انما طائرہم, تمہاری نحوست کی وجہ سے, تمہاری بدعمالیوں کی وجہ سے عذاب آ رہے ہیں. تو جتنا انسان گناہوں والے راستے پر جائے گا مصیبتیں اسی قدر اس کے قریب آئیں گی, اور جتنا نیک راستے پر اللہ کو راضی کرنے والے راستے پر جائے گا اس کو زندگی میں سکون ملے گا. الا بذکر اللہ تطمئن القلوب, خوب سن لو, اطمینان قلب جو حاصل ہوگا وہ اللہ کو یاد کرنے سے حاصل ہوگا. اللہ کو یاد کرتے رہے دل کو سکون ملے گا, ورنہ مال کے اندر سکون نہیں ہے. مال زیادہ ہو جانا یہ کمفرٹ ہے, آسانی ہے, عیش ہے, لیکن دل کا سکون حاصل نہیں ہوگا جب تک اللہ کو یاد نہ کیا جائے. کسی نے سوچا کہ عزت زیادہ مل جائے تو سکون مل جائے گا. جو آدمی بہت زیادہ فیمس ہو گیا, بہت زیادہ اس کو عزت مل گئی, لیکن پھر بھی ٹینشن نے اس کا ساتھ نہیں چھوڑا, پریشانیوں نے اس کا ساتھ نہیں چھوڑا, کیوں؟ اللہ سے غافل ہے. جو اللہ کو یاد کر رہا اس کو سکون ہے, اس کی زندگی اطمینان سے گزر رہی ہے, جو اللہ کے ساتھ اس کا تعلق جڑا ہوا ہے. یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا, اے ایمان والو اللہ کو یاد کرو کثرت کے ساتھ, جتنا زیادہ ہو سکے اللہ کو یاد کرو. اور کسی کو منحوس کہنا یہ گویا اپنے آپ سے ذمہ داری اٹھال کر دوسرے پر ڈال دینا ہے. کسی کو کہہ دیا تیری وجہ سے یہ کام ہوا, آپ اپنی طرف کیوں نہیں دیکھتے؟ انسان اپنی طرف نہیں دیکھتا, دوسروں پر ڈالنا یہ بہت آسان ہے. کسی کام میں جب فیل ہو گیا تو اس کی ذمہ داری دوسروں کے کندھوں پر ڈالنا یہ بہت آسان نسخہ ہے, لیکن یہ نہیں سوچتا کہ یہ جو فیل ہوا اس میں میرے کہاں کہاں فالٹ ہے, میں نے کون سی غلطیاں کی ہیں جس کی وجہ سے یہ کام کامیاب نہ ہو سکا. ہر آدمی دوسرے کو بلیم کرنا یہ بہت آسان نسخہ سمجھ رہا ہے. اللہ تعالیٰ فرماتے ہیں انما طائرکم عند اللہ, اپنی طرف غور کرو, تمہاری بدعمالیوں کی وجہ سے عذاب آ رہا ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے صحابہ کرام کی ایسی ذہن سازی کی اور یہ فرمایا کہ نفع اور نقصان اللہ کی طرف سے. یہ ہمارا عقیدہ بالکل مضبوط ہونا چاہیے कि किसी इस तरह की बिल्ली सामने आ जाने से नफा नुकसान कुछ नहीं, सफर के महीने में नफा नुकसान कुछ नहीं। किसी ने हजरत आयशा रजी अल्लाह तआला के सामने बयान किया कि शव्वाल के महीने में शादी करना बुरा है। हजरत आयशा रजी अल्लाह तआला ने फरमाया, मेरी शादी शव्वाल में हुई थी, रुखसती भी शव्वाल में हुई, मुझसे ज्यादा कोई खुशकिस्मत है? कि नबी सल्लल्लाहु अलैहि वसल्लम की बीवियों का मकाम अल्लाह के यहाँ बहुत ऊंचा, और उसमें उन बीवियों में हजरत आयशा रजी अल्लाह तआला का मकाम बहुत ऊंचा। फरमाया, मेरी शादी भी शव्वाल में हुई, मेरी रुखसती भी शव्वाल में हुई। जैसे हमारे यहाँ कुछ लोग मुहर्रम के महीने में कहा नहीं शादी नहीं हो सकती, स्पेशल शुरू के 10 दिनों में, तो कहा नहीं ये तो गमी के दिन है। शरीयत में कोई दिन ऐसा नहीं जिसमें शादी को मना किया गया हो, कोई घड़ी ऐसी नहीं। नमाज पढ़ने को तो मना किया गया कि चलो भाई जवाल के वक्त, तुलुए आफ्ताब के वक्त, गुरुब आफ्ताब के वक्त नमाज ना पढ़ो सज्जा, लेकिन शादी के लिए कोई टाइम नहीं। अब उसको हमने महदूद कर दिया कि नहीं इन दिनों में शादी नहीं हो सकती, खुशी के काम नहीं हो सकते। खुशी के काम जो शादी का काम है, ये एक इबादत भी है, किसी दिन भी आप कर सकते हैं, किसी महीने में भी कर सकते हैं। किसी ने कहा शाबान के महीने में शादी नहीं हो सकती, यानी मनहूस समझा। फरमाया, हजरत सफिया रदी अल्लाह तआला की शादी शाबान में हुई थी। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कोई दिन नहीं देखा, कोई महीना नहीं देखा ये चलो स्पेशल इन दिनों में शादी की जाए। ये हिंदुओं का तसव्वुर है, मुशरिकाना तसव्वुर है कि कौन सा दिन कौन सी घड़ी हमारे लिए मुनासिब है। हिंदुओं में रिवाज है, वो पंडित बताता है कि शुभ घड़ी कौन सी है तुम्हारे लिए, वो शुभ घड़ी के दिन उसी टाइम पर फिर निकाह होगा, चाहे रात के 10 बज जाए, चाहे दिन को अर्ली बुलाया जाएगा, इस वक्त शुभ घड़ी है, इस वक्त निकाह होगा। इस्लाम में इसका कोई तसव्वुर नहीं। इस्लाम ये बतलाता है कि आदमी क्या नफा नुकसान अल्लाह की तरफ से है। तो इस बात और इस अकीदे को दिल में जमा लेना है कि अल्लाह की तरफ से हमारा हर काम हो रहा है। बिजनेस में अगर नफा हो गया तो ये समझे अल्हम्दुलिल्लाह अल्लाह की तरफ से, अगर नुकसान हो गया तो ये यकीन करें अल्लाह की तरफ से है। एक बुजुर्ग का बड़ा बिजनेस था, किसी ने आकर इत्तला दी कि वो जो कंटेनर आ रहा था, ऑर्डर दिया हुआ था, पूरा कंटेनर डूब गया। अल्हम्दुलिल्लाह कुछ देर के बाद या किसी ने बाद में इत्तला दी कि नो नो वो दूसरा कंटेनर किसी और का डूबा है, हमारा कंटेनर तो सलामत आ रहा है। फिर कहा अल्हम्दुलिल्लाह, कहा क्या बात है, दोनों मर्तबा अल्हम्दुलिल्लाह। शुरू में भी अल्हम्दुलिल्लाह कहा जब ये खबर मिली कि अपना कंटेनर डूब गया, बाद में जब खबर के गलत होने की इत्तला मिली तब भी अल्हम्दुलिल्लाह कहा। जब पहली खबर मिली थी उस वक्त मैंने अपने दिल पर तवज्जो डाली कि ये जो नुकसान हुआ इस नुकसान पर तो राजी है कि नहीं अल्लाह से। मेरे दिल ने उस वक्त कहा जो अल्लाह ने किया उस पर मैं राजी हूं। इस दिल की रजामंदी पर मैंने अपने आप में कहा अल्लाह का शुक्र है कि दिल इस हालत पर भी राजी है। फिर जब ये इत्तला मिली कि नहीं अपना कंटेनर नहीं डूबा, नुकसान नहीं हुआ, तब मैंने फिर दिल को टटोला। तो फिर उसने कहा मैं अल्लाह के इस फैसले पर भी राजी हूं। मैंने कहा अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है। तो दोनों हालतों में इंसान बीमार भी है तो ये ना सोचे कि अल्लाह ने अजाब दे दिया, मुसीबत दे दी, ये आजमाइश अल्लाह की तरफ से आई। अब ये कैसे पता चले कि अजाब है आजमाइश है? कुछ लोगों को अल्लाह अजाब के तौर पर भी बीमार करते हैं। क़ारी तैयब साहब रहमतुल्लाह अलैह ने लिखा है, देखें कि ये बीमारी या ये मुसीबत इसको अल्लाह से दूर करने का जरिया बनी या अल्लाह से करीब करने का जरिया बनी। अगर उस बीमारी की वजह से या उस मुसीबत की वजह से वो अल्लाह से करीब हो गया बंदा, इसका मतलब ये अल्लाह की तरफ से एक नेमत है तेरे लिए। एक आदमी नमाज का पाबंद नहीं था, लेकिन ज़रा अल्लाह ने झिझोड़ा, ज़रा मुसीबत आ गई या कोई बीमारी आ गई, नमाज की तरफ आ गया। यह अल्लाह को याद नहीं करता था, बीमारी में अल्लाह अल्लाह कर रहा है, तो इसका मतलब अल्लाह की तरफ से ये जो बीमारी आई तेरे लिए झिझोड़ने का जरिया बनी और तू अल्लाह की तरफ मुतवज्जे हो गया, ये बीमारी तेरे लिए नेमत बनी। और अगर गाफिल हो गया, जो कुछ था उससे गफलत इख्तियार की, इसका मतलब वो तेरे लिए अजाब था, वो मुसीबत थी। इसलिए तमाम चीज़ों में अल्लाह की तरफ गौर करे इंसान। अगर नेमत आई है तब भी अल्लाह की तरफ मुतवज्जे रहे, मुसीबत आई है तब भी अल्लाह की तरफ मुतवज्जे रहे, اور ہر وقت اپنے دل کو یہ سوچے، دل میں اس بات کا یقین رکھے کہ میں اللہ کے ہر فیصلے پر راضی ہوں، جس کو رضا بالقضاء کہا جاتا ہے. انا للہ و انا الیہ راجعون میں یہی سبق دیا گیا ہے، ہم سب اللہ ہی کے لیے ہیں اور ہمارا ہر کام اللہ کی طرف سے ہو رہا ہے، اسی کی طرف ہم کو لوٹ کر جانا ہے. ایک مرتبہ ایک بوڑھی کے بیٹے کا انتقال ہوا، وہ چلانے لگی، رونے لگی، ہائے واویلا جو عورتوں کی عادت ہوتی ہے، ہمارے گھر آنی تھی موت، میرا ہی بیٹا لینا تھا. نبی صلی اللہ علیہ وسلم گزرے تو آپ نے اس کو صبر کی تلقین کی، بڑھیا صبر کر. بڑھی نے کہا کہ آپ پر مصیبت آتی تو پتہ چلتا، یعنی آپ کیا جانے مصیبت کیا ہوتی ہے، جوان بیٹے کا انتقال ہونا کس کو کہتے ہیں. نبی صلی اللہ علیہ وسلم تو آگے بڑھ گئے، صحابہ کرام میں سے کسی نے اس کو توجہ دلائے اور کہا کہ تم نے نبی صلی اللہ علیہ وسلم کو آنسر باغ کیا، جواب دیا تم نے. وہ بوڑھی کو احساس ہوا، جلدی جلدی وہ نبی اکرم صلی اللہ علیہ وسلم کی مجلس میں حاضر ہوئی اور آپ سے معذرت کی، معافی مانگی. آپ نے فرمایا انما الصبر عند الصدمۃ الاولی، حقیقی صبر جو ہے، وہ ریئل صبر جو ہے، وہ مصیبت کے پہنچنے کے اسی ٹائم پر، اسی مومنٹ پر صبر کرنا ہے. بعد میں تو صبر آ ہی جاتا ہے، بیٹے کا انتقال ہو گیا، سال دو سال کے بعد تو آدمی بھول بھی جاتا ہے، صدمہ کم ہو جاتا ہے، غم ختم ہو جاتا ہے. لیکن وہ ٹائم جس وقت یہ خبر آئی تھی، ٹھیک اس وقت صبر کرنا، یہ اصل صبر ہے. انا للہ و انا الیہ راجعون یہی سبق سکھلاتا ہے کہ اگر کوئی مصیبت آئی، آپ نے کہہ دیا اللہ کی طرف سے، بس راضی رہ جاؤ. آنکھوں سے آنسو جاری ہو سکتے ہیں، دل غمگین ہو سکتا ہے، لیکن اللہ کے خلاف بولنا، شکوے شکایتیں کرنا، اس کی شریعت نے اجازت نہیں دی. شروع میں نے بتایا سفر کا مہینہ جو ہے، اس لفظ کے ساتھ مظفر جوڑا ہے اسلام نے، سفر المظفر، ایسا مہینہ جو کامیاب مہینہ ہے، اس میں جو آدمی کام کرے گا کامیاب ہے. تو زمانے جاہلیت کا جو تصور تھا وہ اسلام نے ختم کر دیا. وہ لوگ کہا کرتے رہے سفر کا مہینہ منحوس مہینہ ہے، اسلام کے اندر اس کا کوئی تصور نہیں. کسی مہینے میں بھی، کسی دن میں بھی، کسی وقت میں بھی انسان شادی کے کام، خوشی کے کام کر سکتا ہے. تو یہ تصور غلط ہے، جیسے کچھ لوگوں کا عقیدہ 13 نمبر غلط ہے، 13 تاریخ او از ان لکی. اسلام کہتا ہے اس کی اجازت نہیں، تمام چیزیں اللہ کی طرف سے، آپ یہ کام کر لو، اگر اس میں کامیابی ملتی ہے اللہ کی طرف سے، اگر ناکامی بھی ہوئی تو اللہ کی طرف سے. کوئی نمبر، کوئی دن، کوئی مہینہ، کوئی وقت، کوئی شخص منحوس نہیں. عورتوں میں یہ بھی ہوتا ہے کہ شادی کا دن ہے تو اس کا شوہر مر گیا ہے تو بیوہ ہے، اس کو مت بلانا اس دن، اس کا شوہر مر گیا ہے، منحوس عورت ہے، جب سے آئی، جیسے گھر میں آئی اس کا شوہر مر گیا. یہ بھی ہمارے یہاں نہیں، منحوس ہونا کسی شخص کا منحوس ہونا، کسی کے پاؤں کا منحوس ہونا کہ اس کے پاؤں کے آنے سے گھر میں بے برکتی ہو گئی، اس کا بھی کوئی تصور نہیں. حق تعالی شانہ ہمیں صحیح عقیدہ عطا فرمائے اور اللہ کی طرف ہمارے نفع نقصان کو ہم جمع دیں، یہ عقیدہ عطا فرمائے. آمین. واخر دعوانا الحمدللہ. اذان ہو چکی ہے، نماز پڑھ.